रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
आज पुष 15 मिठा परिकार खाएर मनाइदै आजै गुरुङ समुदाय तमुलोसार धुमधामका साथ मनाउँदै
राष्ट्रपतिबाट राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश जारी राष्ट्रिय सभा निर्वाचनको बाटो खुल्यो
दलहरूले प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची निर्वाचन आयोगलाई बुझाए अधिकांश महिला
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा सडक छेउमा राखिएका व्यापारिक परियोजनाका सामग्रीहरू नियन्त्रणमा लियो वीरेन्द्रनगरमा रहेका दुईवटा स्वास्थ्य क्लिनिक सहितको मेडिकलमा ताला लगाइयो
र एभरेस्ट प्रिमियर लिग IPL क्रिकेटको उपाधिको लागि आज विराटनगरले भैरवको सामना गर्दै उपाधि विजेताले 21 लाख रुपियाँ हात पार्ने हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ अब खबर विस्तारमा मिठा मिठा पकवान तथा घिउ तेलमा पकाएका खानेकुरा खाएर रमाइलो गरी आफ्नो परम्परा अनुसार आज पुष 15 मनाइँदैछ आज एक दिन भए पनि घर बाहिर पकाएर खानुपर्ने मान्यता अनुसार परिवारका सबै सदस्य वनभोज जाने र मिठा खानेकुरा खाने प्रचलन रहेको छ पुष 15मा तेल वा घिउमा झ्वाइँ पारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने प्रचलन रहेको छ गुरुङ समुदायले आज आफ्नो नयाँ वर्षको रूपमा धुमधामका साथ तमुलोसार मनाउँदैछन् आफन्तसँग भेटघाट गर्नुका साथै नयाँ लुगा लगाएर सेलरोटी खिर लगायतका मिठा परिकार खाएर नाचगान गरी लोसार मनाउने गरिन्छ तमुलोसारका अवसरमा देशका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ गुरुङहरूको 12 वर्ग चक्रमध्ये गएराती 12 बजेदेखि त लहो अर्थात् कुकुर वर्ग गए राति 12 बजेदेखि कुकुर वर्ग सुरु भएको छ भने चरा वर्गको विदाई गरिएको छ गुरुङ समुदायले पुष 15 गतेको तोला लोसारलाका रूपमा तामाङ समुदायका समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम लोसारका रूपमा तथा शेर्पा र भोटे समुदायका व्यक्तिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो लोसारका रूपमा मनाउने गर्दछन् लोसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विभिन्न राजनीतिक दलका नेता लगायतले शुभकामना समेत दिनुभएको छ
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि राष्ट्रिय सभाको निर्वाचन हुने बाटो खुलेको छ एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण करिब 2.5 महिनासम्म राष्ट्रपति कार्यालयमा रहेको अध्यादेश जारी भएको हो बहुमतीय प्रणाली लागू गर्नुपर्ने बताउँदै आएको नेकपा एमाले आफ्नो अडानमा लचिलो भएपछि अध्यादेश जारी भएको छ कंग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरे पनि एमाले बहुमतीय प्रणाली लागू गर्नुपर्ने भनेकाले अध्यादेश जारी हुन ढिला भएको हो अध्यादेश जारी भएसँगै अब सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नेछ
राष्ट्रपतिले प्रमाणीकरण गरेको नयाँ अध्यादेश अनुसार अब राष्ट्रिय सभाको चुनाव हुँदा प्रत्येक प्रदेशबाट 6 सांसदहरू एकल संक्रमणीय विधिबाट छानिनेछन् भने 2 सांसदका लागि बहुमतीय प्रणाली नै कायम रहने भएको छ 7 प्रदेशबाट गरी 42 सांसद एकल संक्रमणीय र 14 बहुमतीय प्रणालीबाट छानिने भएका छन् यसैगरी महिला 3 दलित 1 अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट 1 र अन्यबाट 3 प्रत्येक प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित हुनेछन् यो सूचीमध्ये प्रत्येक प्रदेशबाट 3 महिला र 3 खुला तर्फबाट सदस्यहरूको हकमा मात्रै एकल संक्रमणीय विधि लागू हुनेछ अध्यादेशको दफा 3 उपदफा 2 कुनै समुदायबाट 1 सदस्य मात्र निर्वाचित गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार निर्वाचित हुने भएकाले दलित 1 र अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने 1 बहुमतीय प्रणाली नै कायम हुने भएको छ राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्न पाउनेछन् एकल संक्रमणीय मतमा 1 भन्दा धेरै उम्मेद्वारलाई प्राथमिकताका आधारमा मतदान गर्न पाइनेछ
राजनीतिक दलहरूले प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची हिजो निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन आयोगले कार्यालय समयभित्र दलहरूले प्रदेशसभामा पाएको सीट संख्या अनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने समय तोकेको थियो। नेकपा एमाले प्रदेशसभामा समानुपातिकतर्फ पाएको 75, नेपाली कंग्रेसले 72 र माओवादी केन्द्रले 35 सीट रहेका छन्। यसै गरी संघीय समाजवादी फोरम नेपालले 13, राष्ट्रिय जनता पार्टीले 12, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले 3-3 तथा राष्ट्रिय जनमोर्चाले 2 सीट पाएका छन्। यस्तै नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र रापरपा प्रजातान्त्रिकले भने प्रदेशसभामा 1-1 सीट मात्र पाएका छन्।
प्रदेश नम्बर 6 समानुपातिकका सबै 16 सदस्यको टुङ्गो लागेको छ। सबैभन्दा बढी 6 सिट पाएको नेकपा एमाले सुर्खेतका पद्मा खड्का र राजु गुइदेल नेपालीका साथै मीना सिंह रखाल, कौशलावती खत्री, पद्मी बोहरा र देवी ओलीलाई छनौट गरेको छ। यस्तै 5 सदस्य पाएको नेपाली कङ्ग्रेसले पनि आयोगमा सूची बुझाएको छ। यस्तै 4 सिट पाएको माओवादी केन्द्रले प्रदेश नम्बर 6 समानुपातिकमा सुर्खेतका पूर्व सांसद सीता नेपाली र पुष्पा गर्ती विष्ट, रुकुम पश्चिमका विमला केसी र जाजरकोटका कृष्ण शाहलाई चयन गरेको छ। यो प्रदेशमा 1 सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले कालीकोटका सोशिला शाहीलाई छानेको छ।
आपूर्ति व्यवस्था विभागका प्रतिनिधि सहितको अनुगमन टोलीले सुर्खेतको वीरेन्द्रनगरमा रहेका 2 स्वास्थ्य क्लिनिक सहितको मेडिकलमा हिजो ताला लगाएको छ। स्वास्थ्य सेवा विभागबाट अनुमति नलिएका 2 स्वास्थ्य क्लिनिक सहितको मेडिकलमा सिल गरिएको टोलीले जनाएको छ। स्वास्थ्य सेवा विभागबाट अनुमति लिई प्रक्रिया पूरा नगरेसम्म दुवै स्वास्थ्य क्लिनिक सञ्चालन हुन नपाउने सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले जानकारी दिनुभयो। टोलीले वीरेन्द्रनगरमा सञ्चालनमा रहेका मध्ये 8 मेडिकल एवं स्वास्थ्य क्लिनिकको अनुगमन गरेको हो। यस्तै गरी अर्को टोलीले वीरेन्द्रनगर 6 हटिया लाइन क्षेत्रमा रहेका 13 खाद्यान्न एवं किराना पसललाई पनि अनुगमन गरेको प्रशासकीय अधिकृत युवराज न्यौपानेले जानकारी दिनुभयो। म्याद नागेका र खान नमिल्ने भएका वस्तुहरू जफत गरी नष्ट गर्नुका साथै 7 मूल्य सूची र नापतौलको उचित व्यवस्था गरी जानकारी गराउन पनि निर्देशन दिएको टोलीले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्र सडक छेउछाउमा सञ्चालित फुटपाथ पसल र जथाभावी छोडिएका पशु चौपाया नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर नगरपालिकाले अनुगमनका क्रममा अव्यवस्थित रूपमा छोडिएका पशु चौपाया र फुटपाथमा बिक्रीका लागि राखिएका सामान नियन्त्रणमा लिएको हो। बजार क्षेत्रको वीरेन्द्र चोक, नेता चोक, काठको पुल चोक, मंगलगढी चोक र हटिया जाने चोक नजिकै बिक्री वितरणका लागि राखिएका सामानहरू नियन्त्रणमा लिएको वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताउनुभयो। यस्तै बजारमा जथाभावी छाडा छाडिएका खसी बोका लगायतका पशु चौपाया नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीपछि सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको उहाँले बताउनुभयो। वीरेन्द्रनगर नगरपालिकाको अनुगमन उपशाखाका प्रमुख यामलाल गिरी नेतृत्वको टोलीले बजार क्षेत्रको अनुगमन गर्दै आगामी दिनमा सडक छेउमा जथाभावी सामान नबेच्न र पशु चौपाया नछाड्न आग्रह गरेको छ। यसअगाडि पटक पटक सामान नियन्त्रणमा लिएर सचेत गराउँदा पनि अटेरी गरेको पाइएकाले अनुगमनलाई थप तीव्रता दिइएको नगरपालिका कार्यालयले जनाएको छ। बजारमा जथाभावी सामान बेच्न राख्दा र वस्तुभाव छोड्दा पार्किङमा समस्या भएको, दुर्घटनाको खतरा बढेको, बजार कुरूप देखिएको गुनासोपछि त्यसतर्फ नगरपालिकाको थप चासो बढेको छ। यता फुटपाथ व्यवसायीहरूले भने नगरपालिकाले उचित विकल्प बिना हटाएको गुनासो गरेका छन्। आफूहरूको दैनिकी चलाउने मुख्य पेसा नै फुटपाथ र ठेलाको व्यापार भएकाले कार्यालयले उचित ठाउँको व्यवस्था गरेर मात्र हटाउनु पर्ने उनीहरूको माग रहेको छ। हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आज पुष 15 मिठा परिकार खाएर मनाइँदै आजै गुरुङ समुदाय तमु लोसार धुमधामका साथ मनाउँदै लगायतका खबर प्रस्तुत गऱ्यौं। अब बाँकी खबर। अनौपचारिक सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जले सन् 2017 प्रदेश नम्बर 5 र 6 16 जिल्लामा मानव अधिकार विरुद्धका 660 घटना भएको जनाएको छ। नेपालगञ्जमा भएको अन्तर्क्रियामा कार्यपत्र प्रस्तुत गर्दै राज्य पक्षबाट 194 मानव अधिकार उल्लङ्घनका घटना भएको जनाइएको छ। यस्तै गैर राज्य पक्षबाट 466 घटना रहेको इन्सेकका क्षेत्रीय निर्देशक भोला महतले जानकारी दिनुभयो। त्यस्तै सबैभन्दा बढी राज्यपक्षबाट गिरफ्तारीमा 125 मानव अधिकार उल्लङ्घनका घटना भएका छन्। गैर राज्यपक्षबाट महिला अधिकारका 223 घटना मानव अधिकार उल्लङ्घनका रहेका छन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, संघीय प्रहरी प्रमुख एसएसपी महेश विक्रम शाह, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, गैर सरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
नेपालगञ्जमा प्रादेशिक महोत्सव 2074 आयोजना हुने भएको छ। नेपालगञ्ज उद्योग वाणिज्य संघको नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनको आयोजनामा आउँदो माघ 11 गतेदेखि 22 गतेसम्म नेपालगञ्जमा महोत्सव गर्ने जानकारी दिएको छ। प्रस्तावित बहुद्देश्य सहभागी तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ महोत्सव सञ्चालन गर्न लागि हो। बाँकी जिल्लालाई पर्यटन, औद्योगिक तथा व्यापारिक तथा कला संस्कृतिले चिनाउने उद्देश्यले महोत्सव सञ्चालन गरिने मूल संयोजक नन्दलाल वैश्यले बताउनुभयो। कृषि, जडीबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग र व्यापारको प्रवर्धन र रोजगारी प्रादेशिक महोत्सवको चिनारी भन्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिने भएको छ। 300 भन्दा बढी स्थल राखिने महोत्सवमा 5 करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ। महोत्सवमा स्वदेश तथा विदेशमा उत्पादित विभिन्न स्थलका साथै उद्यान तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका साथ स्थलमा राखिने भएको छ।
बाजुरालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लामा रहेका सबै गाउँपालिका तथा नगरपालिकामा रहेका 16 देखि 23 महिना मुनिका सम्पूर्ण बालबालिकाहरूले खोप पाएको पहिचान भएपछि जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले यसअघि साबिकका 27 गाविसहरू सबै पूर्ण खोपयुक्त घोषणा भइसकेका बताउनुभयो। सबै बालबालिकाहरूले नियमित खोप तालिका अनुसार खोप लगाएको, दिगो तथा निरन्तर खोप लगाउनु पर्ने साथै खोप लगाउने चेतनामा वृद्धि भई स्वास्थ्य संस्थामा खोप लगाउन आउने भएपछि पूर्ण खोपयुक्त घोषणा गरिएको हो।
नागरिक समाजले निष्पक्ष र जवाबदेही भएर काम गर्नुपर्ने सरोकारवालाहरूले औँल्याएका छन्। बाँकेको नेपालगञ्जमा भएको नागरिक समाजको अवस्था र भूमिकाबारे छलफलमा सहभागीले नागरिक समाजले कसैको पक्ष विपक्षमा नलागी तथ्य र प्रमाणका आधारमा काम गर्नुपर्ने बताएका छन्। डाक्टर जनार्दन आचार्यले नागरिक समाज पार्टीभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ। एनसेका क्षेत्रीय संयोजक भोला महतले नागरिक समाजले विभिन्न कालखण्डमा समाजको परिवर्तनका लागि कार्य गरेको योगदान सम्झिनुपर्ने बताउनुभयो। ह्युमन राइट्सका क्षेत्रीय संयोजक प्रकाश उपाध्यायले नागरिक अगुवाहरूले आफ्नो स्वार्थमाथि उठेर आवाज उठाउनु पर्नेमा जोड दिनुभयो। युएसएआइडीका कृष्ण पाठकले नागरिक समाजले रचनात्मक सल्लाह तथा सुझाव दिनुपर्ने बताउनु भएको छ। छलफलमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बाँके जिल्लामा नागरिक समाजको अवस्था र परिवर्तित सन्दर्भमा यसको भूमिकाबारे चर्चा गर्नुभएको छ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले गैर कानूनी ढङ्गले चलाइएको अनौपचारिक अर्थतन्त्रलाई तुरन्त नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ। बैंक तथा वित्तीय संस्थाबाट बाहिरबाट गैर कानून ढङ्गले सञ्चालित अर्थतन्त्र र मिटर ब्याजका कारण निजी क्षेत्र र अर्थतन्त्र दुवै संकटमा पर्दै गएको भन्दै उहाँले यस्तो जोड दिनुभएको हो। संघले आयोजना गरेको कार्यक्रममा सुर्खेतका प्रहरी परीक्षक उमा प्रसाद चतुर्वेदीसँगको परिचयात्मक कार्यक्रममा अध्यक्ष अधिकारीले चर्किँदै गएको मिटर ब्याजको समस्या समयमै नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभएको छ। कानुनको आँखा छलेर गरिने वित्तीय कारोबार र चर्कदै गएको मिटर ब्याज नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौती रहेको भन्दै उहाँले आफूहरू आर्थिक र व्यावसायिक रूपमा हुने कुनै पनि किसिमका गैर कानुनी कार्यलाई ढाकछोप र प्रोत्साहन गर्ने पक्षमा नरहेको बताउनु भएको छ। प्रहरी उपरीक्षक चतुर्वेदीले मिटर ब्याजको समस्या देशभरि नै उस्तै रहेको जिकिर गर्दै प्रहरीको एकल प्रयासले मात्र यसलाई नियन्त्रण गर्न सम्भव नरहेको जिकिर गर्नुभयो। कम मुनाफा लिने गरी आर्थिक र कानुनी रूपले सुरक्षित भएर व्यापार व्यवसाय गर्न सुझाव दिँदै उहाँले चेक बाउन्स र ठगी मुद्दा बाहेक अरूमा प्रहरीले प्रत्यक्ष रूपमा कार्यवाही गर्ने अवस्था नरहेको बताउनुभयो। लागू पदार्थ हरेक खाले अपराधको जड रहेको भन्दै उहाँले आफू अभियानै बनाएर लागू पदार्थ नियन्त्रणमा जुट्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ 6 नम्बर प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले घरेलु मदिरा नियन्त्रण गर्न प्रहरीलाई सुझाव दिनुभयो। यस्तै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतीले सुर्खेतमा आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न प्रहरीसँग सहकार्य गर्न आफूहरू सधैँ तत्पर रहेको उल्लेख गर्नुभयो। संघको कार्य समिति, वस्तुगत समितिका पदाधिकारी लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन संघका महासचिव गोपाल कृष्ण गिरीले गर्नुभएको थियो।
स्टम फाउन्डेसनको सहयोगमा किडाक नेपालले सञ्चालन गरिरहेको दिगो तथा मर्यादित र सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रमको जिल्ला स्तरीय सरोकारवालाहरूद्वारा अनुगमन गरिएको छ। सेड कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर 14 अनुगमन गरिएको हो। आमा समूहबाट ऋण लिएर तथा किडाक नेपालको अनुदानमा विभिन्न व्यवसाय गरिरहेका व्यवसायीहरूसँग अनुगमनका क्रममा भेटघाट गरिएको छ। समूहको सदस्यहरूको भैँसी बाख्रा कुखुरा पालन तथा तरकारी खेती गरेको पाइएको छ। समूहबाट ऋण लिएर व्यवसाय गरेपछि आफूहरूलाई घर खर्च चलाउनुका साथै आमदानी गर्न सजिलो भएको समूहका सदस्यहरूले बताएका छन्। कुखुरा पालन व्यवसाय गरेकी गङ्गामाया बुढा मगरले किराकले व्यवसाय सम्बन्धी तालिम र समूह मार्फत ऋण दिएपछि आमदानी गर्न सफल भएको बताउनुभयो। यसैबीच जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक बसे स्टम फाउन्डेसनको सहयोगमा किराक नेपालले सञ्चालन गरिरहेको दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रमको समीक्षा गरिएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य वीरसिंह घरती मगर, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत, वडा नम्बर 8 अध्यक्ष मणिराज कार्की, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत टङ्क प्रकाश लामिसाने लगायतको सहभागिता रहेको थियो।
भेरी खबरमा खबरको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक छिरेफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त अयोध्या प्रसाद यादव सहितका आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय चुनावको मिति तोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि राष्ट्रिय सभा गठनको बाटो खुलेको छ।
टरीगाउँ विमानस्थलमा फेरि हप्तामा दुईपटक निजी विमान कम्पनीको सहकार्यमा पुस 23 गतेदेखि हवाई उडान हुने भएको छ। लामो समयको छलफल र गृह कार्यपछि हप्तामा दुई दिन निजी विमानले उडान भर्ने सहमति भएको हो। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट इयरका सिइओ मनोज कार्कीले काठमाडौँमा सहमति गरेपछि विमान सञ्चालनमा आउने बताउनु भएको छ। सहमति अनुसार तत्कालका लागि सातमा दुईपटक आइतबार र शुक्रबार विमान उडाउने सहमति भएको छ।
स्थानीय तहका कामहरूलाई प्रभावकारी बनाउन नागरिक समाज विषयका अन्तर्क्रिया सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। सहभागीहरूले स्थानीय तहलाई जवाफदेही बनाउनका लागि सबै सरोकारहरूको भूमिका रहनेमा जोड़ दिएका छन्। अन्तर्क्रिया सुन्दर नेपाल संस्थाको आयोजनामा सम्पन्न भएको हो।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर 4 स्थित नाटोललाई पूर्ण रूपमा सरसफाई उन्मुख टोलको रूपमा घोषणा गरिएको छ। वडा कार्यालयको आयोजना तथा सिम्ता गाउँपालिका र सुन्दर नेपाल संस्थाको सहयोगमा गाउँका 110 घरधुरीलाई सरसफाईयुक्त घोषणा गरिएको हो। पूर्ण सरसफाईका विभिन्न आधारभूत सूचकहरू पूरा गरी सरसफाई र स्वच्छताको क्षेत्रमा नमुना गाउँको रूपमा समेत यो गाउँ रहेको छ। कार्यक्रममा सिम्ता गाउँपालिका एवं गाउँपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष कविन्द्र कुमार केसीले सूचना प्रविधिको विकाससँगै सरसफाईका विभिन्न पक्षहरूमा समेत समयअनुसार परिवर्तन आउनुपर्ने बताउनु भएको छ। उहाँले राम्रो सिम्ता निर्माणको महत्त्वपूर्ण सूचक समेत सरसफाई र स्वच्छता रहेको भन्दै नमुना गाउँलाई होमस्टेको रूपमा समेत विकास गरिने लक्ष्य रहेको बताउनुभयो। यस्तै गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले महिलाको नेतृत्वमा सञ्चालित सरसफाई अभियानले गाउँको मुहार फेरेकाले यसलाई निरन्तरता दिने बताउनु भएको छ। कार्यक्रममा सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक गणेश ओलीले सरसफाई कहिल्यै नसकिने विषय भएकाले सधैँ सरसफाईको बानी रहनुपर्ने बताउनु भएको छ। वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति एवं वडा अध्यक्ष भीमबहादुर राउतको अध्यक्षतामा कार्यक्रम गरिएको हो।
सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर 9 अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य चौकी बन्ने भएको छ। वडा कार्यालयको पहलमा हाल रहेको लाठीकोली स्वास्थ्य चौकीको हाताभित्र सुविधा सम्पन्न स्वास्थ्य चौकी बन्न लागेको हो। लाठीकोलीमा हाल रहेको स्थानमा कहानी र नयाँ सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन बनाउन ठिक हुन्छ भन्ने विषयमा छलफल गर्न विभिन्न दलका प्रतिनिधिलाई आमन्त्रण गरेको वडा नम्बर 9 वडा अध्यक्ष सुरेश मानन्दहरूले बताउनुभयो।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल 6 नम्बर प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले उच्च स्तरीय शिक्षा आयोगले शिक्षा मन्त्रालयमा पेश गरेको सुझाव पत्रले संस्थागत विद्यालयको मूलमर्ममै प्रहार गरी संस्थागत विद्यालयलाई धराशायी बनाउने काम गरेको भन्दै आपत्ति समेत प्रकट गरेको छ। यस्तै प्रदेश स्तरीय विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र दीर्घकालीन रूपमा संस्थागत हितको मध्यनजर गर्दै शैक्षिक सहकारी तथा विभिन्न शैक्षिक क्रियाकलाप र छात्रवृत्ति कोष सञ्चालन गर्ने निर्णय गरेको छ। बैठक कमल बहादुर सिंहको अध्यक्षतामा भएको हो।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको एब्रेस प्रिमियर लिग क्रिकेट IPL को उपाधिका लागि आज विराटनगर वारियर्स र भैरवा ग्ल्याडिएट्स भिड्ने भएका छन्। त्रिवेणी क्रिकेट मैदान कृतिपुरमा बिहान 11 बजे सुरु हुने खेलको विजेताले भने 21 लाख रुपियाँ हात पार्ने भएको छ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर प्रतियोगितामा अपराजित रहँदै शरद भेस्वाकर नेतृत्वको भैरवालाई 2 पटक हराइसकेकाले उच्च मनोबलमा रहेको छ। यता भैरवा पनि लिग चरण र पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिँदै उपाधि चुम्ने दाउमा रहेको छ। विराटनगरका कप्तान पारस खड्काले सकेको नतिजालाई हेरेर फाइनलको रिजल्ट आकलन गर्न नहुने भन्दै फाइनलमा पनि राम्रो खेल्ने बताउनु भएको छ। विराटनगरलाई फाइनलमा पुर्याउन हङकङ अन्तर्राष्ट्रिय टोलीका 2 क्रिकेटर बाबर हायात र अंशुमन रथको प्रदर्शन अहम रहेको भन्दै फाइनलमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिएको छ। भैरवका कप्तान शरद भेस्वाकरले पनि निरन्तर राम्रो प्रदर्शन गरिरहेकाले विराटनगरको टप अर्डर लाई ब्रेक गर्ने योजना अनुसार खेल्ने बताउनु भएको छ।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज पुष 15 मिठा परिकार खाएर मनाइँदै आजै गुरुङ समुदाय तमु लोसार धुमधामका साथ मनाउँदै
राष्ट्रपतिबाट राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश जारी, राष्ट्रिय सभा निर्वाचनको बाटो खुल्यो,
दलहरूले प्रदेश सभातर्फको समानुपातिक संसदको सूची निर्वाचन आयोगलाई बुझाए, अधिकांश महिला,
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा सडक छेउमा राखिएका व्यापारिक परियोजनाका सामग्रीहरू नियन्त्रणमा लियो, अनुगमन टोलीद्वारा सुर्खेतमा रहेका 2 स्वास्थ्य क्लिनिक सहितका मेडिकलमा तालाबन्दी,
र एभरेस्ट प्रिमियर लिग IPL क्रिकेटको उपाधिका लागि आज विराटनगरले भैरवाको सामना गर्दै उपाधि विजेताले 21 लाख रुपियाँ हात पार्ने।
हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलो रावत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।